الحمد لله رب العالمين، والصلاة والسلام على من كان نبيا وآدم بين الماء والطين وعلى آله وأصحابه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. آج ہماری اس روحانی تربیتی نشست کا عنوان ہے فلسفہ قربانی. قربانی کا لفظ عام طور پر بولا جاتا ہے اور کثرت کے ساتھ ہم اس لفظ کو استعمال کرتے ہیں، لیکن ہمیں یہ سمجھنا چاہیے کہ قربانی کا فلسفہ کیا ہے اور قربانی کا مقصد کیا ہے. قربانی کیوں کی جاتی ہے، کس لیے کی جاتی ہے، اس کا مقصد کیا ہے، اس کا معنی کیا ہے. آئیے ذرا اس پر غور کریں. اسلامی سال کی ابتدا ہوتی ہے محرم الحرام سے، اس میں قربانی ہے، اور انتہا ہوتی ہے ذی الحج میں، اس میں بھی قربانی ہے. محرم میں نواس رسول، جگر گوشہ بطول، سردار نوجوانان جنت سیدنا امام حسین رضی اللہ تعالیٰ عنہ کی بے مثال قربانی، اور اسلامی سال کی انتہا ذی الحج میں، اس میں حضرت سیدنا اسماعیل ذبیح اللہ علیہ السلام کی قربانی. اللہ تبارک و تعالیٰ نے قربانی کا حکم دیا، اپنے نیک اور برگزیدہ بندوں سے قربانی طلب کی اور انہوں نے قربانی دی. اللہ تبارک و تعالیٰ نے ان کا امتحان لیا، اور اللہ کے وہ نیک اور برگزیدہ بندے اس امتحان میں، اس آزمائش میں پورے اترے. جب ہم غور کرتے ہیں تو ان دونوں قربانیوں میں ایک چیز مشترک نظر آتی ہے، اور وہ ہے اللہ تعالیٰ کی رضا. آپ دیکھیں کہ انسان کوئی کام کرتا ہے تو وہ یہ سوچتا ہے کہ اس سے مجھے کیا فائدہ ہوگا. مثلاً آپ کاروبار کریں اور فائدہ نہ ہو تو آپ کاروبار بند کر دیتے ہیں کہ مجھے کوئی فائدہ نہیں. آپ کہیں جاب کر رہے ہیں وہاں فائدہ نہیں ہے تو وہ آپ چھوڑ دیتے ہیں. کوئی بھی کام انسان کرتا ہے اس دنیا میں تو وہ اپنی ذات کے لیے، اپنے نفس کے لیے، اپنے فائدے کے لیے کرتا ہے، اور اگر اسے کوئی فائدہ نظر نہ آئے تو وہ کام نہیں کرتا. جبکہ اسلام یہ کہتا ہے کہ اللہ تعالیٰ کی رضا کے لیے کام کرو، اپنی ذات کے لیے، نمود و نمائش کے لیے، دکھاوے کے لیے ہرگز وہ کام نہ ہو. یعنی جس کام میں خلوص ہوگا، اللہ تعالیٰ کی رضا کا حصول اور اس کا جذبہ ہوگا، وہی اللہ کی راہ میں مقبول. اور جس کام میں اپنے دکھاوا ہو، نفس کا شائبہ ہو، وہ کام پھر مقبول نہیں ہوتا بلکہ مردود ہو جاتا ہے. قربانی کا فلسفہ کیا ہے؟ کہ ہم قربانی دیں، ہم کوئی بھی کام کریں صرف اور صرف اللہ تبارک و تعالیٰ کی رضا کے لیے. اور ہمارے سامنے یہ دو مثالیں بہت بڑی موجود ہیں. ویسے تو پوری تاریخ ہماری قربانی سے بھری ہوئی. نبی پاک علیہ الصلوۃ والسلام نے کتنی قربانیاں دیں اسلام کے لیے، آپ کی آل اولاد نے، پورا ایک سلسلہ چلا رہا. لیکن ان دو کا جو ذکر ہم نے آپ کے سامنے کیا، حضرت ابراہیم علیہ السلام کی حیات مبارکہ کا جب ہم مطالعہ کرتے ہیں تو مقصد صرف اور صرف اللہ تعالیٰ کی رضا ہے. کوئی دکھاوا نہیں ہے، کوئی نفس کا شائبہ نہیں ہے، کوئی چیز ایسی نہیں، صرف اللہ تعالیٰ کی رضا. اب آپ دیکھیں کہ جب حکم ہوتا ہے کہ اپنی بیوی اور اپنے بیٹے کو وادیِ غیر ذی ذرع میں چھوڑ دو، چھوڑ دیا صرف اللہ کی رضا کے لیے، ایسی جگہ کہ جہاں نہ آدم ہے نہ آدم زاد ہے، وہاں کوئی درخت نہیں ہے، کوئی پھل نہیں ہے، کوئی انسان نہیں ہے، کوئی آبادی نہیں ہے، کسی قسم کا بازار نہیں ہے، کچھ نہیں ہے، صرف پہاڑ ہی پہاڑ ہے چاروں طرف، پتھریلی زمین، پہاڑ سخت، نیچے زمین ہے، اوپر آسمان ہے. ایسی جگہ چھوڑنا ایک عورت اور ایک معصوم بچہ، لیکن نبی ہیں، اللہ کی ذات پر مکمل توکل اور بھروسہ ہے، اس کا حکم ماننا ہے، اور جانتے ہیں کہ میرا امتحان ہے، چھوڑ دیا. صرف ایک کام کیا، جب چھوڑ کر چلے तो दुआ के लिए हाथ उठाए। रब्बना इन्नी अस्कंतु मिन ज़ुर्रियती बिवादिन गैर ज़ी ज़रइन, मौला मैंने अपनी कुछ औलाद को यहां बसा दिया है, उसी की तरफ रुजू की, तेरा हुक्म है ना, मैंने अपनी औलाद को बसा दिया। अच्छा, अब यहां दोनों का इम्तिहान देखिए, हजरत इब्राहिम खलीलुल्लाह अलैहि सलाम का इम्तिहान भी, हजरत सैयदा हाजरा सलामुल्लाह अलैहा का इम्तिहान भी, और हजरत इस्माइल ज़बीहुल्लाह अलैहि सलाम का इम्तिहान, तीन का इम्तिहान हो रहा है, एक तो मासूम है और दो उनका कड़ा इम्तिहान, और दोनों साहिबाने तस्लीम व रजा, मर्जी मौला अजहा मौला, जो अल्लाह की रजा वही हमारी रजा। जब छोड़कर जा रहे हैं तो हजरत हाजरा सलामुल्लाह अलैहा पूछती हैं, आप हमें यहां किसके भरोसे पे छोड़े जा रहे हैं? देखा ना, चारों तरफ कोई नहीं है भाई, कोई आबादी हो, कोई घर हो तो वहां पर आदमी छोड़ दे, या किसी को कह दे कि भाई इनका ध्यान रखना, कोई देखने वाला नहीं है, कोई पूछने वाला नहीं है, खाना नहीं है, पानी नहीं है, ऐसी जगह छोड़ के जाना किसके भरोसे पर? क्या अल्लाह ने आपको इस काम का हुक्म दिया है? फिर गर्दन हिलाई के हाँ, किसके भरोसे पर? इशारा किया अल्लाह तबारक व ताला के भरोसे। और उधर भी उस औरत की हिम्मत, सब्र, इस्तकलाल, अज़्म और अल्लाह की ज़ात पर मुकम्मल भरोसा देखिए, अगर अल्लाह ने हुक्म दिया है तो फिर वो हमें ज़ाया नहीं करे। कितना प्यारा जुमला फरमाए, अगर उसने आपको हुक्म दिया है तो वो फिर हमें ज़ाया नहीं करेगा, यानी यकीनन वो ही हमारी हिफाजत फरमाए। दोनों का, उनका भी अल्लाह की ज़ात पे भरोसा, इनका भी अल्लाह की ज़ात पे भरोसा। अब वो सोच सकती थी कि मैं एक औरत हूँ, एक जवान औरत और उसके साथ एक मासूम बच्चा, और वहाँ पर ना आदम ना आदमजात, कोई चरिंद परिंद हैवान इंसान कोई चीज़ नहीं, सिर्फ पहाड़ हैं और ऊपर आसमान। लेकिन कुर्बान जाइए, उनकी अजमत के, उनके अज़्म के, उनके इस्तकलाल के, उनके अल्लाह तबारक व ताला की ज़ात पर तवक्कुल और भरोसे के, उन्होंने छोड़ दिया, इन्होंने सुन लिया कि हाँ अल्लाह के हुक्म से मुझे छोड़ा गया है, ठीक है, वो हमें ज़ाया नहीं करेगा, वो हमारी ज़रूर मदद करेगा। और जब कोई अल्लाह तबारक व ताला की ज़ात पर मुकम्मल भरोसा करता है, अल्लाह तबारक व ताला उसके भरोसे को, उसकी उम्मीद को ज़ाया नहीं फरमाता, वो ज़रूर करम फरमाता। तो वाकया फिर आप हजरात ने उलमाए किराम से सुना है, उसकी तफसील अभी हम बयान नहीं करेंगे क्योंकि हमारा जो मौजू है सिर्फ फ़लसफ़ा क़ुरबानी। सिर्फ बताना ये है कि इम्तिहान दोनों का था, उधर उन्होंने अल्लाह पर भरोसा करके छोड़ दिया, और ये इसलिए अल्लाह पर भरोसा करके खामोश हो गई कि जब उसने हुक्म दिया है वही हिफाजत फरमाएगा, वही रिज़क का इंतज़ाम भी फरमाएगा। और हकीकत हाल यही है कि वो खालिक है, मालिक है, राज़िक है, वो इंसान के पहुंचने से पहले रिज़क वहां पहुंचा देता है। उसकी शान ये है कि खाली पेट उठाता तो ज़रूर है लेकिन खाली पेट सुलाता नहीं। उसने रिज़क का वादा किया है और वो अपने वादे पर कायम। किस तरह इंतज़ाम हुआ? हज़रत इस्माइल ज़बीहुल्लाह अलैहि सलाम प्यास से बेचैन हैं, बेकरार हैं, और सैयदा हाजरा सलामुल्लाह अलैहा पानी की तलाश में इधर उधर देख रही हैं, शायद कोई काफ़िला नज़र आ जाए तो उससे मैं पानी मांग लूँ, कोई इंसान नज़र आ जाए उससे मैं पानी मांग लूँ, कोई गुज़रता हुआ राहगीर मुसाफिर कोई नज़र आ जाए मैं पानी मांग लूँ। सफ़ा से मरवा, मरवा से सफ़ा, अल्लाह को अदा पसंद आ गई। इन्ना सफ़ा वल मरवता मिन शाइरिल्लाह, बेशक सफ़ा व मरवा अल्लाह की निशानियाँ। नेक बंदी के कदम मुबारक लगे, वो पहाड़ियाँ अल्लाह की निशानियाँ करार दी गई। जमजम का चश्मा ज़ाहिर हो गया, और ऐसा ज़ाहिर हुआ कि हज़ारों साल गुज़र गए और गुज़र जाएंगे लेकिन ये पानी जारी ही रहेगा। दुनिया का कोई चश्मा ऐसा नहीं, अब आप अपने घर में कुआं खोदें या अपने मोहल्ले में, 5 साल 10 साल 20 साल उसके बाद ख़त्म, पानी निकलना बंद हो जाता है। लेकिन वो ऐसा कुआं है जो नबी की एड़ियों से जारी हुआ, आज तक जारी है, हजारों लाखों करोड़ों बेशुमार लोग उसमें फैजियाब हो रहे हैं, पीते भी हैं, नहाते भी हैं, लेके भी जाते हैं, कितने मुल्कों में जा रहा है, लेकिन उसमें कमी नहीं है, वो जारी है और इंशाअल्लाह जारी रहेगा। ये अल्लाह तबारक व तआला ने बता दिया कि नबी के कदम जहाँ लग जाएं वहाँ से रहमतों के चश्मे जारी हो जाते हैं। अल्लाह की ज़ात पर भरोसा किया, अल्लाह तबारक व तआला ने किस तरह इंतज़ाम फरमाया, पानी का इंतज़ाम हो गया, फिर काफिला गुजर रहा था वो रुका, वो लोग ठहर गए, फिर वहाँ आबादी हो गई, फिर कुछ अरसे बाद हज़रत इब्राहिम खलीलुल्लाह अलैहि सलाम आए, आपने नक्शा बदला हुआ देखा, ये सारी तफसीर मौजूद है। एक एक चीज़ को आप पढ़ते जाइए और अल्लाह की कुदरत, उसकी रहमत, उसका करम और उसकी ज़ात पर तवक्कुल करने वालों पर उसकी रहमत का मुशाहिदा करते जाइए, किस तरह वो करम फरमाता, किस तरह उसने हज़रत हाजरा सलामुल्लाह अलैहा और हज़रत सैयदना इस्माईल ज़बीहुल्लाह अलैहि सलाम की न सिर्फ ये कि हिफाजत फरमाई, रिज़्क भी पहुँचाया, रहने का इंतज़ाम भी कर दिया, घर भी बन गए, कबीला भी हो गया, शादी भी हो गई, सारी चीज़ें हो गई। ये है अल्लाह तबारक व ताला का इम्तिहान और फिर इंतज़ाम, आजमाइशें पूरे उतरे। अच्छा, इंसान तीन चीज़ों से मोहब्बत करता है, अपनी जान से, अपने माल से और अपनी औलाद से। तीनों चीज़ों से मोहब्बत है, लेकिन कभी एक की मोहब्बत दूसरे की मोहब्बत पर गालिब हो जाती। मसलन इंसान माल से मोहब्बत करता है, लेकिन अगर औलाद बीमार हो जाए और किसी खुदा न खास्ता ऐसे मूजी मर्ज में मुब्तला हो जाए कि जिसके लिए पैसा खर्च करने की ज़रूरत पड़े, तो वो बिल्कुल नहीं सोचता बल्कि बेदरेक पैसा खर्च करता, हज़ारों लाखों रुपए लुटा देता, किसी तरह मेरा बच्चा बच जाए। अब माल की मोहब्बत है, लेकिन औलाद की मोहब्बत माल की मोहब्बत पर गालिब आ गई। इसी तरह जान से मोहब्बत है, बाज़ दफ़ा जान पर बन जाती है तो अपना माल खर्च कर देता है, जान की मोहब्बत माल की मोहब्बत पर गालिब आ गई। इन तीन चीज़ों की मोहब्बत हर इंसान के दिल में होती है, और हज़रत सैयदना इब्राहीम खलीलुल्लाह अलैहि सलाम से इन तीनों मोहब्बतों का इम्तिहान लिया गया और वो इन तीनों मोहब्बतों के इम्तिहान में पूरे उतरे। अल्लाह की ज़ात पर तवक्कुल, भरोसा और उसकी रज़ा के खातिर सब कुछ कुर्बान कर दी। बीवी बेटे को छोड़ा अल्लाह के हुक्म से, उसकी रज़ा से। अच्छा, जान की मोहब्बत वाकया मशहूर है, उनकी कौम बुतों को पूछती थी, आपने कभी ऐसा काम नहीं किया, और उनसे कहा कि ये तो मजबूर हैं, और ख़ुदा की शान ये है कि मजबूर नहीं होता, खुदा मुख्तार होता है, वो कुदरत वाला होता है, वो ताकत का सर चश्मा होता है। कौम नहीं मानी, आपने उनको समझाने के लिए कहा कि देखो ये जो सितारा नज़र आ रहा है, मैं ऐसा करता हूँ इसको अपना माबूद बना लेता हूँ, लेकिन जब सितारा गायब हो गया तो फरमाया ये कैसा माबूद है, इसको तो जवाल आ गया, तो ख़त्म हो गया। नहीं नहीं, मैं चांद को बना लेता हूँ, फिर वो भी गायब हो गया, जब सूरज निकला तो सारे गायब हो गए। कहा नहीं, ये सूरज इसको माबूद बना लेते हैं, शाम हुई तो वो भी गुरूब हो गया। फरमाया नहीं, इसका मतलब ये है कि इनमें से कोई माबूद नहीं हो सकता, माबूद वो नहीं हो सकता जिसको जवाल आए, माबूद वो है जो हमेशा से है और हमेशा रहे, जो अजल से है और अबद तक रहे, जो शुरू से है और आखिर तक रहे, वही माबूद। इसका मतलब है ये सब चीज़ें ऐसी। कौम की समझ में फिर भी नहीं आया। वक्त गुजरता रहा, उनकी कौम एक जश्न मनाती थी साल में, वहाँ जाते थे, खुराफात करते थे, आपसे भी चलने के लिए कहा, आपने इनकार कर दिया। जब वो कौम चली गई, आप बुतखाने में तशरीफ़ ले गए, जितने भी बुत थे उन सब को तोड़ दिया, किसी की नाक, किसी की आँख, किसी का कान, सबको लंगड़ा लूला कर दिया, और जो सबसे बड़ा बुत था उसके कंधे पर कुल्हाड़ी रखी वापस आ गई। जब कौम वापस आई, उनको पता चला, बड़ा गुस्सा आया, किसने किया है, कौन है वो, मन फाल हादा बि आलिहतिना, कौन है जिसने हमारे खुदाओं के साथ ऐसा किया। कुरान ने इस वाक़े को बयान किया, उन्होंने कहा एक नौजवान ऐसा है जिसका नाम है इब्राहीम, फतः यज़कुरुहू युकालु लहू इब्राहीम, उसका नाम इब्राहीम है, उसे इब्राहीम कहा जाता है, वही है जो हमारे खुदाओं को बुरा कहता था, उसके सिवा कोई नहीं हो सकता। हज़रत इब्राहीम अलैहिस्सलाम को बुलाया गया, नमरूद ने अपना दरबार लगाया, और नमरूद वो जो अपने आगे किसी को कुछ समझता नहीं था, जो कहता था माद अल्लाह मैं खुदा हूँ, मेरे अख्तियार है, मेरे इख्तदार है, मेरी हुकूमत है, मेरी ताकत है। खैर, फैसला फिर आखिर में ये हुआ कि इनको आग में डाल दिया जाए। एक अजीम शान आग रोशन की गई, मंजनीक में बिठा कर आपको उसमें फेंका गया। तफसीली वाक़या, लेकिन मैं सिर्फ इजमाली तौर पर बयान कर रहा हूँ। उधर फरिश्तों ने देखा, मौला ये क्या हो रहा है, कहा हमारा खलील अपनी कुर्बानी पेश कर रहा। मंजनीक में बिठा कर, यानी वो एक ऐसी मशीन थी जैसे कि आज के दौर में आप ये समझें कि तोप, जिसमें गोला डाल के दूर फेंका जाता है, तो वो लकड़ी की बनती थी, उसमें बड़े बड़े पत्थर, पहाड़ी पत्थर उसमें रख के वो दूर फेंके जाते। अब वो जब दुश्मन पे गिरते थे तो जाहिर है आपको मालूम है कि जब पहाड़ी पत्थर गिरेंगे तो लोगों का क्या हाल होगा, तो वो तोप के तौर पर इस्तेमाल होती थी। वो आग जिसकी तपिश से कई मील दूर तक उड़ने वाले परिंदे जलकर राख हो जाए, ऐसी अजीम आग उसमें कैसे फेंका जाए। शैतान ने उनको तजवीज़ दी, ऐसा करो कि मंजनीक में बिठा कर फेंक दो। हज़रत इब्राहिम अलैहिस्सलाम को उसमें बिठा कर आग में फेंका गया। फरिश्ते आते रहे, हवा का फरिश्ता, बारिश का फरिश्ता, ऐ इब्राहिम आप कहें तो हम बारिश बरसाएं ताकि आग बुझ जाए, ऐ इब्राहिम आप कहें तो मैं ऐसी हवा चलाऊं कि आग बुझ जाए। अपनी अपनी खिदमत पेश करते रहे। फरमाते मुझे रब के सिवा किसी की हाजत नहीं, रब के सिवा किसी की हाजत नहीं। अल्लाह ने फरमाया देखो हमने कहा था ना, हमारे खलील को सिर्फ हमारी हाजत है और किसी की हाजत नहीं। चले गए, मौला ये क्या हो रहा है, हमारा खलील अपनी कुर्बानी पेश कर रहा। मंजनीक में बिठा कर फेंका गया। कुरान कहता है या ना रुकूनी बरदम व सलामन अला इब्राहिम, ए आग इब्राहिम के लिए सलामती बन जा, ठंडी हो जा। वही आग जिसके शोले कई मील दूर तक महसूस किए जा रहे थे, हजरत इब्राहिम अलैहिस्सलाम के लिए वही आग गुले गुलजार बन गई। नमरूद ने देखा मैं देखूं क्या हाल हुआ, वो एक मीनार पर चढ़ गया। वहां से उसने देखा तो अजीब व गरीब मंजर देखा कि बाहर तो शोले उठ रहे हैं, अंदर वह गुले गुलजार बनी हुई है। एक बाग का नक्शा है, एक तख्त बिछा हुआ है, इब्राहिम खलीलुल्लाह अलैहिस्सलाम उस तख्त पर रौनक अफरोज, हजरत जिब्रील अलैहिस्सलाम उनके पास। फिर उसकी दुश्मनी, यानी गौर करने का मकाम यह है कि इतनी बड़ी बात देखने के बावजूद, आपका ये मोजज़ा देखने के बावजूद उस बदबख्त ने फिर पत्थर मारे। यानी वो देख रहा है कि आग रोशन है और अंदर गुले गुलजार बनी हुई है, कितनी बड़ी बात है। अगर ज़रा भी तौफीक होती तो फौरन उनका कलमा पढ़ के मुसलमान हो जाता, उनके दीन को कबूल कर लेता, दीन इब्राहिमी को कबूल कर लेता। लेकिन बदबख्त अजली तौर पर उसके लिए शकावत लिखी हुई थी, पत्थर मार रहा, कुछ लोगों ने भी पत्थर मारे, तो वो जितने पत्थर थे वो ऊपर आकर मौलक हो गए, वो सब के सब रुक गए। अल्लाह ने एक बादल का टुकड़ा भेजा जिससे बारिश बरसी और सारी आग जो थी वो ख़त्म हो गई, बुझ गई। इतना बड़ा काम, इतना बड़ा मुइजा देखने के बाद भी जो काफिर रहे, तो आप समझ लें कि अजली तौर पर शकावत लिखी हुई थी, तभी तो ऐसा था। वरना ज़रा भी सआदत का कुछ ज़र्रा उसके अंदर होता तो कभी ऐसा ना कर। बहरहाल जान के इम्तिहान में पूरे उतरे और उन्होंने ये बता दिया कि मेरा तवक्कुल और भरोसा सिर्फ और सिर्फ अल्लाह की ज़ात पर। बेटे की कुर्बानी का मौका आया, ख्वाब देखा और लेकर चले और बेटे से कहा कि मैंने ख्वाब देखा है, अनाज बहू का मैं तुम्हें ज़िबा कर रहा हूँ। आज के कोई बेटा हो तो वो कहेगा कि अब्बा ये आप क्या कर रहे हैं, ये तो ख्वाब है। लेकिन बेटा भी नबी था और बाप भी नबी था, ख्वाब देखने वाला भी नबी था और जिसके लिए देखा था और जिसको सुनाया जा रहा था वो भी नबी था। दोनों साहिबान तस्लीम व रज़ा में से थे। तो उन्होंने क्या कहा, या अबातिफ़ान मातो मरू सतजी दूनी इनशाला शाकिरीन, ऐ मेरे बाप जो रब ने हुक्म दिया है आप कर लें, इंशाल्लाह आप मुझे शुक्र करने वालों में पा लें। ये है मर्जी मौला अज़हा मौला, जो अल्लाह की रज़ा वही हमारी रज़ा। तफसील इसकी है कि शैतान ने बहकाया, आपने कंकरी मारी, उसी जगह आज मीना में ये तीन शैतान बने हुए हैं। लेकिन हकीकत हाल क्या है, सिर्फ अल्लाह की रज़ा। तो कुर्बानी होती ही अल्लाह की रज़ा के लिए, उसमें किसी किस्म का नफ्स का शायबा दिखावा कोई चीज़ नहीं होती, सिर्फ और सिर्फ अल्लाह की रज़ा के लिए। नतीजा क्या हुआ, अपनी आंखों पर पट्टी बांध ली, अपने बेटे के हाथ और पैर बांध लिए, छुरी रखी, आवाज आई, या इब्राहिम सद्दक तर्रुया अना कजा लिखा नजदिल मोहसिनीन, ए इब्राहिम तुमने अपना ख्वाब सच कर दिखाया, हम नेकोकारों को इसी तरह जजा देते। कैसे जजा दी? जब आपने पट्टी खोली तो देखा कि इस्माइल ज़बीहुल्लाह अलैहि सलाम खड़े मुस्कुरा रहे हैं और एक दुम्बा ज़िबा किया हुआ पड़ा। हजरत जिब्रील को हुक्म हुआ, जाओ जन्नत में तेज़ी के साथ, वहाँ से एक दुम्बे को लो और तेज़ी के साथ छुरी चलने से पहले इस्माइल को हटाकर दुम्बे को लिटा। कितनी तेज़ हजरत जिब्रील अलैहि सलाम गए होंगे और कितनी तेज़ी के साथ आसमान से ज़मीन पर आए होंगे, इसका अंदाज़ा कोई नहीं कर सकता। अना कज़ालिका नज़ल मोहसिनी, हम एहसान करने वालों को, नेकोकारों को इसी तरह जजा देते। अल्लाह ताला ने उनकी कुर्बानी को कबूल कर लिया। जो कुछ रब ने कहा करते रहे, उसकी रजा पर राजी रहे, जान की कुर्बानी दी रब के लिए, माल की कुर्बानी रब के लिए, औलाद की कुर्बानी रब के लिए, पता ये चला कि कुर्बानी होती ही रब के लिए, अपनी जात के लिए नहीं, उसकी रजा हासिल करने के लिए, उसकी खुशनुदी हासिल करने के लिए। तो अल्लाह तबारक व ताला ने फिर वो मकाम अता फरमाया, जब ये अल्लाह की मानते रहे तो फिर अल्लाह इनकी कैसे नहीं मानता, तुम हमारी मानो हम तुम्हारी मानेंगे। जो कुछ रब ने कहा इब्राहिम खलीलुल्लाह अलैहि सलाम करते रहे, जब इनका वक्त आया दुआ के लिए, हाथ उठाए, मौला पैगंबर आखिर जमा मेरी नस्ल में से होना चाहिए, कहा होगा। और आज नबी पाक अलैहि सलातो वसलाम हजरत इब्राहिम खलीलुल्लाह अलैहि सलाम की औलाद में उनको ये फख्र हासिल हुआ, उनको ये फजीलत हासिल हुई कि पैगंबर आखिर जमा सल्लल्लाहु अलैहि वसल्लम उन्हीं की नस्ल में। मेरे बुजुर्गों और दोस्तों, कहने का मकसद ये है, फ़लसफ़ा कुर्बानी ये है कि अल्लाह की रज़ा हासिल की जाए, कुर्बानी सिर्फ अल्लाह की रज़ा के लिए। अब उसकी सूरतें मुख्तलिफ हैं। अच्छा, जितना बड़ा रुतबा, जितना बड़ा मकाम, जितना बड़ा मर्तबा, उतनी बड़ी आजमाइश। सरकार ने फरमाया ना, अल्लाह की राह में जितना मैं सताया गया हूँ कोई नहीं सताया गया, क्योंकि सबसे बड़ा दर्जा नबी पाक अलैहि सलातो वसलाम का, उसके बाद दीगर अंबिया किराम अलैहिस्सलाम, इब्राहिम खलीलुल्लाह, इस्माइल ज़बीहुल्लाह, मूसा कलीमुल्लाह, ईसा रूहुल्लाह, ये सारे अंबिया किराम अलैहिस्सलाम है ना। 1,24,000 पैगंबर अलैहिस्सलाम इस दुनिया में आए, हर एक से इम्तिहान लिया गया उसके मकाम और मर्तबे के मुताबिक, और वो उन तमाम इम्तिहानात में, आजमाइशों में जो अल्लाह की तरफ से थी, वो सारे पैगंबर उसमें पूरे उतरे और उन्होंने बता दिया कि हमारा मकसद सिर्फ अल्लाह ताला की रज़ा है, कुर्बानी पेश की। तो हज़रत इब्राहीम अलैहिस्सलाम की हयात मुबारका का जब हम जायज़ा लेते हैं तो पता चलता है कि पहली चीज़, अल्लाह की ज़ात पर मुकम्मल भरोसा। अब आप देख लेना, नमरूद के दरबार में कलमा हक बुलंद करना यह हज़रत इब्राहीम अलैहिस्सलाम ही का काम था। उस पूरी कौम जो कि सब के सब बुतपरस्त हैं, उसमें एक खुदा वादा ला शरीक की वहदानियत का ऐलान करना, इकरार करना, सिर्फ हज़रत इब्राहिम खलीलुल्लाह अलैहि सलाम की शान। जब उन्होंने कहा कि ये हमारे बुतों के साथ किसने किया, फरमाया ये तो सबसे बड़ा बुत है, हो सकता है इसने किया हो। अब आप एहतियात देखिए, ये भी नहीं फरमाया कि मैंने नहीं किया, अगर ये कहते कि मैंने नहीं किया तो झूठ हो जाता और झूठ नबी की ज़बान पर आ नहीं सकता, और अगर ये कहते कि जो सबसे बड़ा बुत है इसने किया है तो भी झूठ हो जाता। एहतियात रखी, अल्फाजों में एहतियात रखी, बोलने में एहतियात रखी, नबी की ज़बान पर झूठ नहीं आना चाहिए, फरमाया इससे पूछ लो। और ये इसलिए कहा कि आप उनकी ज़बान से ये कहलवाना चाहते थे कि ये तो कुछ नहीं कर सकते। जैसे ही हज़रत इब्राहिम खलीलुल्लाह अलैहि सलाम ने फरमाया इससे पूछ लो, उन्होंने कहा इससे पूछे, ये तो अपने मुंह पर से मक्खी नहीं उड़ा सकता। कहा यही तो मैं तुमसे कहता कि जो अपने मुंह पर से मक्खी ना उड़ा सके, जो मजबूर हो, जो कमज़ोर हो, जो लाचार हो, वो खुदा कैसे हो सकता है? खुदा कमज़ोर नहीं है, खुदा मजबूर नहीं है, खुदा मुख्तार है, खुदा कुदरत रखता है। और अल्लाह तबारक व तआला की कुदरत क्या है? अब देखें, दो चीज़ें हैं, एक है उसका कानून और एक है उसकी कुदरत। उसने कानून बना दिया, लेकिन जब वो अपनी कुदरत दिखाता है तो कानून को तब्दील कर देता। قانون یہ ہے کہ مرد اور عورت سے اولاد ہوگی، اور قدرت یہ ہے کہ حضرت آدم علیہ السلام کو بغیر ماں باپ کے پیدا کرنا، قانون یہ ہے بغیر باپ کے اولاد نہیں، اور قدرت یہ ہے کہ حضرت عیسیٰ علیہ السلام کو بغیر باپ کے پیدا فرما دے، قانون یہ ہے کہ آگ میں جو چیز جائے وہ جل کر خاک ہو جائے، آگ کی فطرت یہی ہے، آپ جو چیز ڈالیں منٹوں میں جل کر خاک ہو جائے، لیکن قدرت یہ ہے کہ جب اس کا خلیل جائے تو وہ گلے گلزار بن جائے، قانون یہ ہے کہ چھری کے نیچے جو چیز بھی آئے وہ کٹ جائے، لیکن قدرت یہ ہے کہ اسماعیل ذبیح اللہ علیہ السلام آئیں تو محفوظ رہیں، تو قانون اس نے بنایا، قدرت اس نے دکھائی، لیکن جب قدرت دکھانے پر آتا ہے تو قانون کو تبدیل کر دیتا، یہ اللہ تبارک و تعالیٰ کی شان ہے، وہ دکھاتا ہے کہ دیکھو میری ذات پر مکمل بھروسہ رکھو، بلینک فیت رکھو، مجھ پر توکل رکھو، بھروسہ رکھو، جو توکل اور بھروسہ رکھے گا اس کے ساتھ یہی کچھ ہوگا جو ابراہیم علیہ السلام کے ساتھ، اسی لیے علامہ اقبال نے کہا تھا، آج بھی ہو جو ابراہیم کا ایمان پیدا، آگ کر سکتی ہے انداز گلستہ پیدا، ہم پہلے وہ توکل تو پیدا کریں، ہم پہلے اللہ کی ذات پر وہ بھروسہ تو پیدا کریں، اگر آج بھی وہ توکل اور بھروسہ ہو جائے جو حضرت ابراہیم علیہ السلام کا اللہ تبارک و تعالیٰ کی ذات پر تھا، فرماتے ہیں آگ کر سکتی ہے انداز گلستہ پیدا، وہ آگ آج بھی گلے گلزار بن سکتی ہے، شرط یہ ہے کہ حضرت ابراہیم علیہ السلام جیسا توکل بھروسہ، ان کا جیسا ایمان یہ پیدا ہو تو آج بھی آگ گلے گلزار بن سکتی ہے۔ میرے بزرگوں اور دوستوں، یہ دو قربانیاں جو ہیں ان میں یہ چیزیں ہمیں مشترک نظر آتی۔ اب آئیے حضرت امام حسین رضی اللہ تعالیٰ عنہ کی قربانی، جو اسلامی سال کے پہلے مہینے میں، اس میں ہم دیکھتے ہیں صرف اللہ کی رضا ہے، مدینے سے چلے ہیں تو اللہ کی رضا ہے، مکے پہنچے تو اللہ کی رضا ہے، کوفے پہنچے تو اللہ کی رضا ہے، کربلا پہنچے تو اللہ کی رضا ہے، اپنے آپ کو کٹوا دیا، اپنے گھر کو لٹا دیا صرف اللہ کی رضا، اس کے دین کی خاطر اور اس کے دین کی سربلندی کے خاطر، اگر بیعت کر لیتے تو اقتدار مل جاتا، اختیار مل جاتا، مال و دولت، عہدہ، منصب، ساری چیزیں مل جاتی، لیکن قربانی، اور قربانی صرف اللہ تعالیٰ کی رضا کے لیے ہوتی، صرف اس کو راضی کرنے کے لیے ہوتی، صرف اس کے حکم کی تکمیل کے لیے ہوتی، تو ان دونوں قربانیوں میں ہمیں یہ چیز مشترک نظر آتی ہے، حضرت ابراہیم خلیل اللہ علیہ السلام، حضرت اسماعیل ذبیح اللہ علیہ السلام، اور حضرت امام حسین رضی اللہ تعالیٰ عنہ، تو اسلامی سال شروع ہوتا ہے تو قربانی کا پیغام لے کر آتا ہے، اور جب واپس جاتا ہے تو قربانی کا پیغام دیتا ہوا جاتا ہے۔ اے ایمان والوں، اللہ کے لیے قربانی دو، اور قربانی کیسے دیں؟ اسلام کے لیے، دین اسلام کے لیے، اپنے مال کی قربانی، اپنی جان کی قربانی، اپنی اولاد کی قربانی، اپنے وقت کی قربانی، یہ بھی قربانی ہے کہ آپ دین کے لیے وقت نکالیں۔ ہم کتنا وقت ضائع کر دیتے ہیں کھیل تماشوں میں، گھومنے میں، پھرنے میں، سیر و تفریح میں، دین کے لیے وقت نکالیے، اپنے وقت کی قربانی دیجیے، اپنے مال کی قربانی دیجیے، جہاں تک آپ اللہ کی راہ میں پیسہ خرچ کرنا چاہتے ہیں اور کر سکتے ہیں جتنا، آپ اللہ کی راہ میں خرچ کیجیے، یہ مال کی قربانی، اپنی اولاد کو دین کے لیے وقف کریں، دین کے کام کے لیے لگا دیں، یہ اولاد کی قربانی، اور ان سب کا مقصد کیا ہونا چاہیے؟ صرف اور صرف اللہ تبارک و تعالیٰ کی رضا، اپنے نفس کا شائبہ، دکھاوا، نام و نمود، یہ چیز نہ ہو، صرف اللہ کی رضا، اور جب اللہ کی رضا ہوگی تو وہ عمل جو اللہ تعالیٰ کی رضا کے لیے کیا جاتا ہے، جس میں خلوص ہوتا ہے، وہ ضرور ضرور اللہ کی بارگاہ میں مقبول ہوتا، لیکن جس میں ریاکاری آ جائے، جس میں دکھاوا آ جائے، جس میں نفس کا شائبہ آ جائے، مردود ہو جاتا ہے، ختم کر دیا جاتا ہے، رد کر دیا جاتا ہے، اس کو ہمارے اعمال کی ضرورت نہیں ہے، ہمیں ضرورت ہے کہ ہم نیک اعمال کر کے اس کو راضی کریں۔ اب آئیے آخر میں ایک چیز اور جو بڑی اہم ہے، وہ یہ ہے کہ وہ قربانیاں تو الگ ہیں، مال کی قربانی، جان کی قربانی، اولاد کی قربانی، یہ ان لوگوں سے لی گئی اور وہ اس میں پورے اترے، ہم جو قربانی کرتے ہیں جانوروں کی قربانی، اکثر دیکھا گیا ہے کہ فوٹو کھچوا کر اس کو اخبارات میں دیا جاتا ہے، ویڈیو بنا کر اس کو سب جگہ بھیجی جاتی ہے، ہم نے جی یہ اتنے لاکھ کا بیل لیا ہے، اتنے لاکھ کی یہ گائیں لی ہے، یہ 50 لاکھ کا ہے تو یہ 1 کروڑ کا ہے، یہ فلاں کا ہے، یہ بکرا اتنے کا ہے، اس کی نمائش ہو رہی ہے، اس کو گھمایا جا رہا ہے، اس کو پھرایا جا رہا ہے، تو پھر یہ اس میں خلوص کہاں رہا؟ جب ریاکاری آتی ہے تو خلوص رخصت ہو جاتا، اور جب تک خلوص ہوتا ہے ریاکاری نہیں، اور جس عمل میں ریاکاری آ جائے، دکھاوا آ جائے، تو پھر تو آپ لوگوں کو دکھانے کے لیے کر رہے ہیں، پھر رب کی رضا کے لیے تو نہیں کر رہے. میرے بزرگوں اور دوستوں، آپ قربانی کریں لیکن اپنے مال کو اس طرح ضائع نہ کریں، اپنی قربانی کو اس طرح ضائع نہ کریں، صرف اللہ تعالیٰ کی رضا کے لیے. میں بہت زیادہ مہنگا میں جانور خریدوں تاکہ لوگ کہیں کہ ہاں جی یہ تو بہت پیسے والے ہیں، ان کے پاس تو اتنا ہے. نہیں، لوگ تو کہہ دیں گے، لوگوں میں واہ واہ ہو جائے گی، لیکن اللہ تبارک و تعالیٰ کی بارگاہ سے وہ رد کر دی جائے. حالانکہ حدیث شریف میں یہ آیا کہ جانور کا خون زمین پر گرنے سے پہلے قربانی قبول ہو جاتی. اگر ہم یہ چاہتے ہیں خلوص کے ساتھ کریں، اللہ کی رضا کے لیے کریں، اور جو کچھ سنت طریقہ بتایا گیا اس کے مطابق کریں. اپنے دل میں یہ نہ رکھیں کہ لوگ کہیں کہ جی اس نے بہت مہنگا جانور ذبح کیا ہے، لوگ واہ واہ کریں. صرف یہ رکھیں کہ میرا رب اس قربانی کی وجہ سے مجھ سے راضی ہو جائے، اس کی رضا حاصل ہو جائے. جو اس کا حکم ہے میں اس کے حکم کے مطابق میں کر لوں. اس نے مجھے اس قابل کیا، اس نے مجھے پیسہ دیا، مال اسی کا ہے، اس نے مجھے دیا، اور میں اسی کی راہ میں خرچ کر رہا ہوں، تو مجھے لوگوں کو دکھانے کی کیا ضرورت؟ اور اس کو دکھانے کی ضرورت ہی نہیں، اس لیے کہ وہ تو علیم بذات صدور ہے، نہ اسے بتانے کی ضرورت، نہ اسے دکھانے کی ضرورت. دلوں میں چھپے ہوئے رازوں کو جو جانتا ہے، اس کو بتانے کی کیا ضرورت ہے؟ وہ جانتا ہے کہ اس نے پیسہ کس طرح کمایا، وہ جانتا ہے کہ یہ پیسہ کس لیے خرچ کر رہا ہے، وہ جانتا ہے کہ یہ نمود و نمائش کر رہا ہے. تو اس لیے حد الامکان یہ کوشش کریں کہ آپ کا ہر عمل ریاکاری سے، خود نمائی سے پاک ہو، صرف اور صرف اللہ تعالیٰ کی رضا ہو. تو فلسفہ قربانی کیا ہے؟ اللہ تبارک و تعالیٰ کی رضا حاصل کرنا، اس کے حکم کے مطابق عمل کرنا. ریاکاری، دکھاوا، نسخ شائبہ، ان تمام چیزوں کو پس پوش ڈال دیں، صرف ایک ہی مطمع نظر ہو کہ مولا میں جو یہ کام کر رہا ہوں تو مجھ سے راضی ہو جا، اپنے نیک بندوں میں میرا نام لکھ لے، اور میرے اس عمل کو اپنی بارگاہ میں منظور و مقبول فرما. اللہ تبارک و تعالی ہم سب کو اللہ تبارک و تعالی کے حکم سے اس کی رضا، اس کا حکم، اس کی اطاعت، اس کی فرما برداری، یہ تمام چیزیں کرنے کی اور خاص طور پر اس کی رضا حاصل کرنے کی توفیق عطا فرمائے. اگر ہمارے کسی عمل میں ریاکاری ہو، مولا اس عمل کو معاف فرما دے، اور ہم کوشش کریں کہ ہمارے ہر عمل میں صرف اور صرف اس کی رضا کار فرما. وما علینا الا البلاغ.